नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौ। फैलँदै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौ। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने झापामा कागजजन्य उत्पादन अर्थात स्टेशनरी उद्योगबाट भएको प्रगतिका बारेमा केन्द्रित छ।
दैनिक उपभोग्य वस्तु जस्तै भएको हिसाबले गर्दाखेरि माग राम्रै छ बजारमा। घर व्यवहार चल्ने खालको एउटा सन्तोषजनक व्यवहार भइरहेको छ। एभरेजमा 7-8 हजार रुपियाँ 10 हजार सानो दोकान भएको जनघनत्व पनि सानो भएको हिसाबले गर्दा त्यो छ।
कागजजन्य उत्पादन मात्रै होइन अन्य स्टेशनरी उद्योगमा भएको लगानी र अवस्था बारे पनि चर्चा गर्छौ। झापा र मोरङका शरणार्थी शिविरमा स्टेशनरी सामग्रीको खपत र कारोबारको अवस्था पनि बुझ्छौ।
कपी छन्, यस्तो साना साना बलहरू, डट पेन, पेन्सिल, जोमेट्री बक्स, यस्तै यस्तै छन्, डिक्सनेरीहरू।
कार्यक्रम शुरू गर्नुअघि भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
पुनर्वास भएर क्यानाडा र अमेरिका पुगेका दुई भुटानीको हत्या भएको छ। अमेरिकाको एक्रोनमा बन्दुकधारीहरूले हानेको गोली लागेर बेलडाङ्गी दुई शरणार्थी शिविरबाट गएसाल पुनर्वास भएका कर्मा तामाङको ज्यान गएको छ। आइतबार राति गोली लागेर तामाङको ज्यान गएको हो। कर्माका श्रीमती र 3 सन्तान छन्। घटनामा संलग्न भएको शंकामा प्रहरीले एकजनालाई पक्रेको भूटान न्यूज सर्भिसले जनाएको छ। यस्तै बेलडाङ्गी दुई शरणार्थी शिविरबाटै क्यानाडाको लेथब्रिज पुनर्वास भएका देवराज पुरीको प्रहरीको गोली लागेर ज्यान गएको छ। गएको आइतबार मादक पदार्थ सेवन गरी हातमा खुकुरी लिएर हिँडेका पुरीलाई पक्रन परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले आत्मसमर्पण गर्न भन्दा नमानेपछि गोली चलाएको हो। पुरी परिवार 8 महिना अघि क्यानाडामा पुनर्वास भएको थियो।
ठेक्का रकम बढ़ाउन माग गर्दै ठेकेदार कम्पनीले तरकारी नदिँदा 1.5 महिनादेखि भुटानी शरणार्थीले तरकारी खान पाएका छैनन्। सहायता संस्था लुथरन विश्व महासंघ मार्फत हरेक हप्ताको लागि प्रति शरणार्थी 250 ग्रामका दरले तरकारी दिइने भए पनि यसपटक शरणार्थीले 3 पटकदेखि तरकारी पाएका छैनन्। महिनौदेखि एकहोरो रूपमा फर्सी मात्र दिएपछि शरणार्थीले अर्को आइटम माग गरेका थिए। तरकारीको भाव बढ़ेको कारण देखाउँदै तरकारी आपूर्ति गर्दै आएको गौरव सप्लायर्सले तरकारी नल्याइदिएको स्रोतले जनाएको छ। ठेक्का रकम बढ़ाउन माग गरे पनि कति रकममा ठेक्का भएको हो र कति रकम बढ़ाउन माग गरेको हो भन्नेबारे सहायता संस्थाहरूले केही बताएका छैनन्। यसै गरी हरेक शरणार्थी परिवारले पाउने महिनाको 3 वटा लुगा धुने साबुन पनि शरणार्थीले पाएका छैनन्।
भुटानी शरणार्थीको बसोबास रहेको क्षेत्रका स्थानीय महिलाहरूको आय आर्जन बढ़ाउने उद्देश्यले लघु उद्यमशीलता विकास परियोजना मेडेबले ढाका बुनाई तालिम शुरू गरेको छ। मोरङको सनिसरेमा गएको शनिबारदेखि शुरू 6 महिने तालिममा स्थानीय 8 महिला सहभागी छन्। यसै गरी मेडेबले मोरङको उर्लाबारीका ढाका बुन्ने 9 जना महिलालाई अवलोकन भ्रमणका लागि भोजपुर पठाएको छ। गएको आइतबार उनीहरू भोजपुर गएका हुन्। भोजपुर ढाका उत्पादनका लागि प्रख्यात जिल्ला हो। यसैबीच झापाको बेलडाङ्गी शरणार्थी शिविरमा 3 वटा समूहलाई सरसफाई तालिम दिइएको छ। हिजो सकिएका तालिममा बेलडाङ्गी शरणार्थी शिविर व्यवस्थापन समिति, युवा मैत्री केन्द्र, महिला मंच, बाल मंच लगायतका संघ संस्थाका प्रतिनिधि तालिममा सहभागी थिए। तालिम लुथरन विश्व महासंघले गरेको हो।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा चाहिँ झापामा फस्टाउँदो कागजजन्य उत्पादनका उद्योगको चर्चा गर्दै शुरू गरौं। पछिल्लो समय झापामा आर्थिक गतिविधि बढ़दै गएको छ। परिश्रम, सिप र लगानीका क्षेत्र विस्तार भएसँगै मान्छेहरू देख्दा सानातिना लाग्ने कामबाट ठूलो प्रगति गरिरहेका छन्। यस्तै प्रगतिको मेलो बनेको छ स्टेशनरी सामानको उत्पादन र बिक्री वितरण। कापी, खाम, फाइल जस्ता स्टेशनरी सामान उत्पादनले पछिल्लो समय झापाको आर्थिक गतिविधिमा ल्याएको परिवर्तनको चर्चा गरौं।
15-20 वर्ष भइसक्यो मलाई काम गर्नुको। पहिल्यै चाहिँ वीरगंजमा काम गरेको, सिकेको त्यहीँ, अनि त्यसपछि काठमाडौँमा पनि काम गरेको, विराटनगर पनि काम गरेको, बुटवलमा पनि काम गरेको, अनि धनकुटामा पनि काम गरेछु। लास्ट चाहिँ यहाँ आएछु।
अनि यहाँ के बनाइन्छ? जस्तो यहाँ धर्का लगाएको कपीहरू धेरै झन् 1 ट्रक जति राखेको छ। यो यसैमा धर्का लगाएको, यही मेसिनमा धर्का लगाएको
हो? यही रोलिङ मेसिनमा धर्का लाग्छ। अनि यो कपी बनाउने केटाहरूकै हुन्छ, रजिस्टर पनि बन्छ, बिलबुक पनि बन्छ, यहाँ फाइलहरू पनि बन्छ।
हाजिरा कति पाइन्छ यहाँ काम गर्दा?
हाजिरा हामीहरूको त हुँदैन, तर ठेकामा गर्छौँ। जति आफ्नो सक्यो भने त्यति गर्छौँ, त्यति हुन्छ। हाजिरामा त अहिले त ठेकामा छौँ, ठेकामा त जति गर्यो भने त्यति हुन्छ।
कति कमाइन्छ अहिले महिनामा यहाँ?
महिनामा चाहिँ 10-12 भइहाल्छ।
झापाको दमकमा रहेको एक स्टेसनरी उद्योगमा कपीमा धर्सा कोर्ने मेसिन चलाउने कामबाट लालबहादुर शाहले महिनाको 10-12 हजार रुपियाँ कमाउनुहुन्छ। झापामा रहेका 30 स्टेसनरी उद्योगमा 500 बढ़ीले काम पाएका छन्। 1,00,000 हारारीको जनसंख्या बसोबास गर्ने झापाको दमक पूर्व पश्चिम राजमार्गले चिरेको तराईको शहर, पुराना दिन गजबका थिए यो शहरका पनि। 39 वर्ष अघि पढा लेखाको चलन भर्खरै बस्दै गर्दा हो खेम भण्डारीले 7,000 रुपियाँ लगानी गरेर एउटा काठे घुम्तीमा स्टेसनरी पसल खोल्नु भएको।
39 वर्षमा अहिले हामी हिँडिरहेका छौँ। गाउँ पञ्चायत भएको बेला यो एरियाका अब साना साना घुम्ती पसलहरू भएको, बजारमा पनि पक्का बिल्डिङहरू नभएको, काठको घरहरू भएको अवस्थामा हामीले पसल खोलेका थियौँ।
के के चल्थ्यो उतिखेर, अहिले चाहिँ के चल्छ? चल्तीको चलन फेरबदल के भएको छ?
कति कुराहरूमा त फेरबदल भयो होइन, तर पनि अब लेख्ने पढ्ने पेन्सिल डट पेन किताब कपीहरू भनेको उस्तै हो, तर अब त्यसका चाहिँ अब आकार प्रकारमा चाहिँ परिवर्तन आएको छ। त्यस बेला कुट कपी सानो साइजका साना कपीहरू चल्थे भने अब अहिले हेभी लङ एकदम फ्ल्याटवाला साइजका त्यस्ताहरू चल्छन्। अब त्यो पहिलेको जस्तो पुरानो कपी अहिले पनि हामीसँग आकल जुकल अलिअलि छ।
उतिखेर त एकदमै सस्तो पाइन्थ्यो होला नि अहिलेको तुलनामा त?
अहिले 40 रुपियाँ पर्ने कपी हामीले त्यति बेला 5 रुपियाँ सबभन्दा बढी दाममा बेचेको भनेको 5 रुपियाँमा बेच्थ्यो।
आउँथ्यो कहाँबाट यस्तो सामग्री?
आउने चाहिँ वीरगंज, विराटनगर, काठमाडौँ। अहिले चाहिँ अब कपी फ्याक्ट्रीहरू अब हाम्रै लोकल मार्केटमा पनि भएका छन्। त्यति बेला यो लखनऊ साइडबाट पनि भागलपुरबाट पनि निकै कपीहरू हामी भन्सार छुटाएर ल्याउँथ्यौँ। अब अहिले त्यो चाहिँ धेरै कम भएको छ, तर पनि रजिस्टरहरू, लेजर रजिस्टर, स्टक रजिस्टरहरू अहिले पनि इन्डियाबाटै ल्याउनुपर्छ।
सरदर चल्ती कतिको छ अहिले?
अहिलेको चल्ती भन्नुपर्दा हाम्रो जस्तो पसलहरू त्यति बेला पहिले हाम्रो मात्रै थियो, ती सबै किताबको बिक्रीलाई हेर्दा र अहिलेको जनगणना हेर्दा बिक्री बढेकै छ। तर पनि अब हाम्रो एकलौटी बिक्री चाहिँ सबैतिर बाँडिँदा त्यति बेलाको सम्झिँदा हामी 50% हाम्रो बिक्री कम भएको छ। सरदर 3,000, सिजनको बेला भनेको चाहिँ 15-20 हजार बिक्छ। त्यति बेला हामीहरू आजको 40 रुपियाँ पर्ने कपीलाई 5 रुपियाँमा बेचेर पनि हामी 8-10 हजार डेली बेच्छ। सम्झना भएसम्म कस्तो खालको कुरा भएको छ भने, त्यति बेला पहिलो पुस्ताले यहाँ खाता कापी किन्न आउँथ्यो, म आफै पढ्छु भनेर आउँथ्यो भने, पछि हुँदा हुँदा तिनीहरू चाहिँ छोरालाई खाता कापीहरू, किताबहरू किन्ने सामग्रीहरू किन्न भनेर आउँछन्। अहिले चाहिँ अब छोराले पनि पार गरौ, अब नातिलाई किन्न आउँदैछु भन्ने मान्छेहरू पनि प्रशस्त भेटिन्छ। तेस्रो पुस्तालाई नै भन्नुपर्छ बिक्रीको हिसाबले, हामीहरू लगभग अब 22-23 वर्षको उमेर हुँदा आइएको थियो, अब अहिले 60 भन्दा माथि नै पुगिसक्यो।
स्टेसनरी व्यवसायका लागि वर्षायाम कम चल्तीको मानिन्छ। स्टेसनरी व्यवसायीहरूका अनुसार झापामा हिजो आज वर्षायाममा पनि दिनको 7,00,000 रुपियाँ बढ़ीको स्टेसनरी सामग्री बिक्री भइरहेको छ। स्टेसनरी सामानको सोझो सम्बन्ध शिक्षासँग जोड़िएको छ। पढालिखा मान्छेको संख्या बढ़नु भनेको यो व्यवसाय फस्टाउनुको खास कारण हो। झापाको दमकमा मात्र 45 स्टेसनरी पसल छन्, अनि सिंगै झापामा चाहिँ यस्ता पसलको संख्या 180 छ। स्टेसनरी व्यवसायी राम सिन्जाली:
सुरुमा 80-90 हजार, 52 सालतिर होला,
अहिले त निकै पुगिसक्यो होला लगानी,
त्यस्तै पुग होला 20-25 लाख रुपियाँ।
काम गर्ने पनि राख्नु भएको छ कि?
हामी 3 जना छौँ।
कतिको बिक्छ दिनमा?
दिनमा अब अहिले त अब सिजन अफ सेल्स होइन, अब स्कुल छुट्टी क्याम्पस के हुन्छ, 10-12 हजार। हाम्रो विशेष गरी कपी कपी किताबहरू सबै त्यस्तै हान्छ, 5 रुपियाँदेखि लिएर हाम्रो छ लगभग 60-70सम्म
कपीको भाउ,
त्यस्तै छ। जस्तो यो 50 यतापट्टि 60-70 हुन्छ, हेरिभरि भनौँ न।
जस्तो दिनमा 10-12 हजारको बिक्छ भन्नुभयो, त्यति बिक्दा करिब कति जति फाइदा हुन्छ होला?
त्यस्तै 5-10%।
गाउँ गाउँमा स्कुल र क्याम्पस खुल्दा छन्, टोलै पछि बोर्डिङ स्कुल खुलेकै छन्, नपढ्ने मान्छे नै भेटिँदैन। सरकारी र गैर सरकारी कार्यालय खुल्दा छन्। यति भएपछि स्टेसनरी सामग्रीको व्यवसाय फस्टाउन के नै चाहियो र? मोरङको उर्लाबारीमा स्टेसनरी व्यवसाय गर्दै आएका मदन बाबु प्रसाई भन्नुहुन्छ,
स्टेसनरी सामग्री अब सबैलाई आवश्यक, अति आवश्यक, दैनिक उपभोग्य वस्तु जस्तै भएको हिसाबले गर्दाखेरि माग राम्रै छ बजारमा। घर व्यवहार चल्ने खालको एउटा सन्तोषजनक व्यवहार भइरहेको छ। एभरेजमा 7-8 हजार रुपियाँ, 10 हजार सानो दोकान भएको, जनगणना पनि सानो भएको हिसाबले गर्दा त्यो छ।
तपाईँकोमा बढी चल्ने स्टेसनरी सामग्रीको आइटम चाहिँ के के?
अब बढी मात्रामा विद्यार्थीले चलाउने कापी, डट पेन, पेन्सिल, इरेजर, जियोमेट्री बक्स लगायतका नै सामग्री बढीहरू जान्छ। कार्यालयमा प्रयोग हुने जमेको अब कार्बन भए, फोटोकपी पेपरहरू भए, होइन, ग्लुस्टिकहरू जो दैनिक कार्यालयमा चाहिन्छ उपभोग त्यसको लागि चाहिँ बढी जान्छ त्यो चिजहरू।
कति टाढादेखि आउँछन् तपाईँको उर्लाबारीको मूल सडकमै तपाईँको पसल छ ग्राहकहरू?
माथि रमिते तल सिजुवा सौठा अनि यो इलामको पनि यो माथि यो ठाउँ रहेछ एउटा साखफारा साइडकाहरू अनि तपाईँको अब मोटामोटी दक्षिणी र उत्तरी बेल्टबाटै बढी आउने डाइहाटसम्मको पनि बिलसिली बनाउँदाखेरि डाइहाटसम्मको पनि मान्छेहरू आएको पाइन्छ।
बजारमा स्टेसनरी सामग्रीको खपत दिनदिनै बढ़िरहेको छ। नेपाली उत्पादनले नपुगेर भारतबाट समेत ल्याएर स्टेशनरी सामान बेचिन्छ। तर मोरङ पथरी बजारका स्टेशनरी व्यवसायी निलम थापाका कुरा सुन्दा लाग्छ यो व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धाको रोग भित्रिएको छ।
डट कपी लेजर खाता यस्तो चाहिँ तपाईँको सबै खाले स्टेपलरहरू कार्बनहरू होइन प्रिस्क्रिप पेपरहरू तपाईँको सबै खाले डायरी डट पेन होइन फाइलहरू भयो रजिस्टरहरू भयो।
बिक्री कस्तो छ?
स्टेसनरीको बिक्री लगभग राम्रै हो तर पछिल्लो समयमा आएर अलि अस्वस्थ प्रतिस्पर्धा व्यापारी बीच नै यसमा चाहिँ तपाईँको व्यापारी बीचमा एउटा अस्वस्थ प्रतिस्पर्धा छ। हाना थाप जस्तो एक किसिमको होइन मेजोरिटी नहुने पछिल्लो अवस्थामा बुद्धिमान छ। अब फलनाकामा चाहिँ यति भनौँ भनेपछि अब फलनाले चाहिँ यतिमा दिन्छ भनेपछि मैले पनि किन नदिने त भनेर जस्तो किनेकै दाममा पनि बेच्ने खालको एउटा प्रतिस्पर्धा यो भनौँ न पछिल्लो समयमा नाफा नभए पनि अब पैसा आउँछ भन्ने हिसाब किताबले या त्यसले दिन्छ भने म किन नदिने भन्ने हिसाब किताबले चाहिँ प्रतिस्पर्धा छ।
एउटा मर्यादा र पद्धतिमा अडिएर अनुशासित र ग्राह्य पाराले व्यवसाय गर्ने आदत बसाल्न सके पूर्वमा स्टेसनरी व्यवसायले आर्थिक गतिविधि पनि बढाउने देखिन्छ।
पूर्वी नेपालका सबैजसो साना मसिना शहरमा पनि स्टेसनरी उद्योग खुलेका छन्। झापामा मात्र यस्ता उद्योगको संख्या 30 नागिसकेको छ। लगानीकर्ताका अनुसार तिनमा सरदर 20 लाख रूपियाँका दरको लगानी छ। यी स्टेसनरी उद्योगमा भएको लगानी कारोबार बजार रोजगारी र फाइदा बारेमा साथी गोपाल गर्तौलाले झापा दमकका स्टेसनरी व्यवसायी गोपाल अग्रवालसँग गर्नुभएको कुराकानी सुनौ।
कति पुरानो उद्योग हो यो? 2054 सालदेखि हो।
कति लगानीमा सुरु गर्नुभएको उद्योग हो यो?
4 लाखमा 22 रुपियाँबाटै हो।
के उत्पादन हुन्छ तपाईँको उद्योगमा?
कपीदेखि लिएर रजिस्टरहरू डेबुकहरू डायरीहरू पुलिसकेपहरू डुप्लिकेटिङ पेपरहरू इत्यादि नै। अहिले हाल आएर चाहिँ मैले यो मेरो प्राइभेट कपी उद्योगलाई मैले कम्पनी बनाइदिएको छु। हामी 5 जनाको समूहले अहिले करिब 6 महिना जति भयो यो अहिले कम्पनीमा गएको छ। कम्पनीको पुँजी हाम्रो चालु पुँजी 1 करोड हो। अहिले हाल हामीले जति सोचे जति उत्पादन गर्न सकेका छैनौँ। यो मान्छे कामदारहरूले भने जस्तो बेलामा टाइममा पाइँदैन। अब हामी यसलाई अलिक भव्य रूपमा विस्तार गर्ने योजनामा लागिरहेका छौँ।
परिमाणमा भन्नुपर्दा कति क्विन्टल अथवा कति टन कागज तपाईँकोबाट खपत अथवा उत्पादन हुन्छ?
हाम्रो लक्ष्य भनेको दिनको 1 लाख रुपियाँको माल उत्पादन गर्ने। 1 लाख रुपियाँ भन्दा अहिले तपाईँको 1.5 टन जति कागज आउँछ होइन, 1.5 टन जतिको कारोबार गर्ने लक्ष्य हो। र अहिले आएर चाहिँ हाम्रो त्यति भइसकेको छैन, त्यसको तुलनामा आधी मात्रै भइसकेको छ अहिले चाहिँ हाम्रो उत्पादन।
मतलब दिनको 50 लाख जतिको उत्पादन अहिले पनि छ?
त्यति त अहिले पनि छ। कपी नै धेरै बिक्छ, विद्यार्थीलाई चाहिने कपी नै धेरै बिक्छ।
प्रत्येक घरमा चाहियो नि त्यो त होइन?
हजुर हजुर हजुर, सबभन्दा बेसी बिक्ने नै कपी खाता हो।
अनि यसका लागि चाहिँदो दक्ष खालको कामदार हामी कहाँ छन् छैनन्?
यो तपाईँको छैनन्, जस्तै यो यसको मूल कामदार पाउने वीरगन्ज हो। विराटनगरमा पनि 8-15 फ्याक्ट्री छन्, त्यसमा पनि आधी चाहिँ लोकलै छन्। त्यो विराटनगरमा पनि आधी चाहिँ विराटनगरतिरकै छन् तपाईँको। हामीले पनि अहिले हाम्रो जुन कामदारहरू छन् त्यो पनि हामीले पनि वीरगन्जबाट ल्याएको हौ। अब कामदार थप्ने हामी उस पक्षमा लागिरहेका छौँ। यहाँका केटाहरूलाई हामीले प्रयास गरेको हो, ल्याएर सिकाउँ। पहिला तिमीलाई हामी खाना लाउन यसो भाडा खर्च पुग्ने गरी तलब दिन्छौँ, सिक भनेर धेरै केटाहरू ट्राई गऱ्यौँ। कोही एक दिन आएर भाग्यो, कोही फ्याक्ट्रीमा आएर भोलिदेखि आउँछु भनेर आउँदै आएन। अनि यहाँ लोकल मान्छेले काम नगर्ने रहेछ भन्ने त्यो हामीलाई पूर्ण विश्वास भइसक्यो।
कागज त यहीँ उत्पादन हुँदैन, कागज कहाँ कहाँबाट आपूर्ति गर्ने गर्नुहुन्छ?
कागज हामी इन्डियाबाट ल्याउँछौँ होइन, तर कम्पनीको मार्फत डाइरेक्ट हाम्रो मार्फत आएको छैन, हामी विराटनगरको डिलर मार्फत इन्डियाबाट आउँछ।
कागजको गुणस्तरको कुरा गरौँ न, कुन कुन क्वालिटीको कुन कुन नामको कागज आइपुग्छ यहाँ?
होइन, जुनसुकै कागज जस्तोसुकै अवस्थाको कागज चलाउँछु भन्दा कागज पाउँछ। पहिला तपाईँको सबभन्दा लो स्तरको कागज मिडिया भन्थे होइन, रिसाइलिङ, त्यो चाहिँ रिसाइलिङ पेपर हो। सबभन्दा बेसी त्यो कपीहरू बिक्थ्यो पहिला, अहिले त्यो कपी पनि जिरोमा आइसक्यो। सस्तो सामान केही पनि बिक्दैन अहिले। तपाईँको डिलर्स भन्थ्यो त्योभन्दा अलिकति उच्च स्तरको, त्यो पनि बिक्दैन अहिले। एसएसपी भन्छ, म्याफ्लिथो भन्छ, तपाईँको सेन्चुरी भन्छ, कैनुर भन्छ, कम्पनीका नामहरू हो। यी पेपरहरू धेरै चल्छ अहिले। तपाईँको यो उद्योगको के छ भने डिजाइन जाँदैन, कहिले फेसन आउट हुँदैन, कहिले तपाईँको कागजको दाम कहिले घट्दैन होइन। त्यही अब मुसाले खाएन, चिसालाई भेटेर कागज सर्दैन भने यो यसमा डुब्ने घाटा हुने काहीँ ठाउँै छैन।
उत्पादित सामान बिक्री नभएर बस्ने भन्ने त्यस्तो सम्भावना त्यस्तो अवस्था रहन्छ यो स्टेसनरी उद्यममा?
त्यस्तो अवस्था रहँदैन। अहिले चाहिँ हामीले मार्केटिङ गरेका छैनौँ। अहिले हाम्रो के छ भने हामी पाँचजना पार्टनर मध्येमा तिनजना पार्टनर चाहिँ हामी यो स्टेसनरी व्यवसाय खुद्रा व्यवसाय नै छौँ। त्यही कारण हाम्रो काउन्टरमै पनि 50% उत्पादन माल चाहिँ हाम्रो काउन्टरमै बिकिहाल्छ। पसलबाट जसले लग दिने गरेका छ आफै मार्केटिङ गरेर दिने गरेका छैन। अब तपाईँको साउन अन्तिमदेखि हामीले गाडी किनेर मार्केटिङ गर्ने पनि हामीले सोच बनाएको छौँ।
झापा दमकका स्टेसनरी व्यवसायी गोपाल अग्रवालका कुराले स्टेसनरी उद्योगको विकास र विस्तार भइरहेको देखिन्छ। स्टेसनरी व्यवसायको अवस्था र चुनौतीका बारेमा अर्का व्यवसायी रमेश रिजालसँग पनि हामीले कुराकानी गरेका छौँ।
अहिलेको अवस्थामा सामान्यतया सन्तोषजनक नै छ। कारोबार मासिक हुन्छ 1-1.5 लाख।
के कारोबार हुन्छ तपाईँकोमा? यहाँ छाप्ने छापाखाना पनि छ, मेसिन पनि छ, कागज काट्ने कटिङ मेसिन, के यहाँ हुने काम चाहिँ?
हामीसँग उत्पादनको कुरामा हामी खाम बनाउँछौँ, नेपाली फाइलहरू बनाउँछौँ, अफिसियल लेजर खाता, यस्तै चाहिँ विविध पासबुकहरू, हाजिरी खातादेखि लिएर अफिस स्टेसनरीका धेरै जसो सामग्रीहरू हामी आफै बनाएर चाहिँ सप्लाई गर्ने गर्छौँ।
कतिजना छन् कामदारहरू यहाँ? दुईजना त छेउमै देखिरहेको छु।
जम्मा हाम्रो काम गर्ने टिम भनेको म आफू लगायत 7 जनाको छ। 7 जनामा चाहिँ 2 जना घरका छौँ, 5 जना चाहिँ बाहिरका कर्मचारीहरू हुनुहुन्छ।
उत्पादित सामानको बिक्री कहाँ कहाँ लगेर गर्ने गर्नुभएको छ?
उत्पादित वस्तुहरू भनेको स्थानीय बजारदेखि लिएर पूर्व बिर्ता मोड, पहाड, ताप्लेजुङसम्म पनि एकाएक नियमित ग्राहकहरू त त्यहाँसम्म छैनन्। तर चाहिँ हाम्रो स्टेसनरी उद्योगलाई सम्झेर त्यहाँसम्मका मान्छे, यता मोरङ रङ्गेलीसम्मका मान्छेहरू पनि मेरा ग्राहकहरू आउनुहुन्छ।
त्यसको लागि तपाईँ कच्चा पदार्थ कहाँबाट आपूर्ति गर्नुहुन्छ?
नेपाली कागज भनेको चाहिँ यता बिर्तामोड सैनिकमा चाहिँ फ्याक्ट्री छन् 1-2 त्यहाँबाट ल्याउने गर्छौँ। अनि आवश्यकता अनुसार कहिलेकाहीँ भरभर स्थानीय बजारबाट पनि किनिन्छ। र बाँकी कागजहरू, कुटहरू, फाइलमा लाग्ने सामग्रीहरू चाहिँ विशेष हाम्रो आपूर्ति गर्ने ठाउँ विराटनगरै हो।
कति जति लगानी गरेर सुरु गर्नुभएको हो यो उद्योग?
अहिलेको अवस्थामा लगभग 20 लाखको लगानीमा चलेको छ, मेसिन औजार समेत गरेर एकलौटी हो।
यो खाम फाइलहरू बनाउँदा यो कतिको नाफादारी उद्यम हो? यो
खाम फाइलै बनाउने अरू दमकमा छैनन्। खाम फाइल म मात्रै बनाउँछु दमकमा, तर म मात्रै बनाउँछु भन्दा एकलौटी मैले एकाधिकार बजार जमाएको पनि छैन र त्यस्तो अनुचित नाफा पनि गरिँदैन होइन। अर्को कुरा के छ भनेदेखि चाहिँ विराटनगरबाट बढी नै आपूर्ति हुन्छ, त्यसले गर्दा प्रतिस्पर्धामै काम गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि सीमित 10-15% नाफासम्ममा काम गर्नुपर्ने हुन्छ। यसमा
महिनामा सरदर कति कमाइ हुन्छ?
खर्च सर्च काटेर त्यस्तै 20-25 हजार, 30 हजार यस्तै होला।
स्टेसनरी उद्यमका चुनौती अथवा समस्या चाहिँ के?
यो चाहिँ समस्याको रूपमा भनेको पहिलो त चाहिँ विद्युतको समस्या छ, अर्को कुरा भनेको सामग्री आपूर्ति गर्ने कुरामा समस्या छ। हामीले चाहिँ कमसेकम सानो ठुलो जे भए पनि जस्तो भए पनि 4-5 जना, 6 जना मान्छेलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा हेर्ने भने कमसेकम 25-30 जनाको चाहिँ एउटा रोजगारीको अवस्था हामीले सिर्जना गरेका छौँ। त्यो कुरालाई चाहिँ अलिकति हामीलाई प्रोत्साहन गर्ने कुरामा चाहिँ हामीले प्रोत्साहन पाएका छैनौँ। रोजगारमूलक व्यवसाय र चाहिँ एउटा चाहिँ ट्रेडिङको काम र उत्पादनको काममा धेरै नै फरक हुन्छ। त्यो हिसाबले हामीले करमा अलिकति केही न केही चाहिँ व्यापारीलाई भन्दा उद्योगीलाई छुट दिनुपर्ने हुन्छ। सामग्री आपूर्ति गर्ने कुरामा चाहिँ हामीलाई चाहिँ सहज रूपमा चाहिँ आपूर्ति हुन पाउने गर्न पाउने चाहिँ व्यवस्था चाहिँ हुन नितान्त आवश्यक छ। अझै स्थानीय चाहिँ बेरोजगार युवा युवतीहरूलाई, दुःखी गरिबहरूलाई चाहिँ अगाडि बढाउने कुरामा हामी सहयोग पुर्याउन सक्छौँ, ताकि त्यो कुराले चाहिँ सामाजिक परिवर्तनको आर्थिक रूपमा पनि अलिकति परिवर्तन ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ।
बोल्दै हुनुहुन्थ्यो झापा दमकका स्टेसनरी व्यवसायी रमेश रिजाल। स्टेसनरी व्यवसायको अवस्था र चुनौतीबारे रिजालका कुरा सुनेपछि अब झापा र मोरङ क्षेत्रमै रहेको भुटानी शरणार्थी समुदाय र स्टेसनरी सामानको खपत तथा कारोबारका बारेमा चर्चा गरौं।
भुटानी शरणार्थी शिविरमा सहायता संस्थाले खोलेका 11 विद्यालयमा 11,000 धेरै शरणार्थी बाल बालिका पढिरहेका छन्। शरणार्थी शिविरमा स्टेसनरी, खास गरी लेख्ने डट कपी, पेन्सिल र मेट्ने इरेजरको बिक्री ठूलो परिमाणमा हुनुको कारण यही हो। बेडागी 1 शरणार्थी शिविरको सिरानमा रहेको शरणार्थी फूलमाया सुब्बाको पसलमा हुने बिक्रीले पनि यही कुराको पुष्टि गर्दछ।
राम्रै नै चल्दैछ, दिनमा त्यस्तै खै सामान अनुसारको त हुन्छ नि, चल्ती भनेको 2,000 त्यस्तै 3,000 त्यस्तै हुन्छ।
डट कापी, इरेजरहरू, पेन्सिलहरू पनि प्रशस्त राख्नु भएको रहेछ। यी सामग्रीहरू चाहिँ कतिको बिक्छ नि?
बिक्छ नि, यो स्कुल लागेपछि चाहिँ अब नानीहरूलाई इक्जामको टाइममा लान्छ, अहिले खाता पनि लान्छ, डट पनि लान्छ,
सयसम्मको त लान्छ
एक दिनमा।
हजुर, एक दिनमा।
यो डटको दाम कति हो?
टिपटप 10 रुपियाँले बेच्छौँ, अर्को मार्करी 15 रुपियाँले बेच्छौँ, त्यो अर्को हिजन्थर भन्ने चाहिँ 5 रुपियाँले बेच्छौँ। काफी दुई खाले मात्रै भेट्दैछु, 10 र 5 को। अब धेरै दामको त नानीहरूले किन्नु पनि सक्दैन, अनि थोरै थोरै दामको चाहिँ लान्छ। पेन्सिल 5 रुपियाँ गोटाको मात्रै बेच्छु, इलेजर भनेको 3 रुपियाँ गोटाको।
दिनको 100 जति भनेपछि त यो पनि स्टेसनरी समेत राखेर रा। यस्तो जुन खुद्रा सामान बिक्री गर्ने पसलहरू त शिविरमा, बेलडाङ्गीका 3 वटै शिविरमा 100 छन् पसलहरू, त ठुलै कारोबार छ अघि
छ नि अलिअलि त।
पसलमा रहनु भएको दाई तपाईँ चाहिँ उहाँको श्रीमान?
हजुर।
कस्तो याममा बढी बिक्छन् यस्ता स्टेसनरी सामानहरू?
यो भनेको एकदम टाइम, जस्तै अब अहिले यो फर्स्ट एकदम हुँदैछ है, आजदेखि अब आज यो फाइलहरू, यो डट पेन रिफिलदेखि लिएर पेन्सिल कटरहरू, इलेजरहरू नानीहरूलाई, यिनीहरू जस्तै एक दुई दिनसम्म बिक्छ एकदम भइन्जेलसम्म।
भुटानी शरणार्थीका विभिन्न आवश्यकतामा छुट्टा छुट्टै संस्थाले सहयोग गरिरहेका छन्। शैक्षिक गतिविधिमा सघाउँदै आएको कारितास नेपालले शरणार्थी बाल बालिकाको शिक्षाका लागि वर्षमा 50 लाख बढ़ीको स्टेसनरी सामान किन्छ। यो बाहेक शरणार्थी सहायतामा क्रियाशील संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग UNHCR, एसियाली चिकित्सकहरूको संगठन आम्दा, लुथरन विश्व महासंघ, बज्र फाउण्डेशन लगायतका संस्थाले कुल मिलाएर अरू 50 लाख बढ़ीको स्टेशनरी खपत गरिरहेका छन् वर्षेनी। यस अर्थमा शरणार्थी शिविरमा वर्षको 1 करोड़ त सहायता संस्थाहरूको तर्फबाट स्टेशनरीमा खर्च भइरहेको छ। शरणार्थीले खास गरी छोराछोरी पढ़ाउन र कतिपयले चाहिँ अंग्रेजी भाषाको प्रौढ कक्षा पढ़न थालेपछि स्टेशनरीमा खर्च बढ़ेको बताएका छन्। बेलडाङ्गी 1 शरणार्थी शिविरमा चलिरहेको प्रौढ कक्षामा पढ्दै गरेका कुलबहादुर तामाङ भन्नुहुन्छ,
छोरी कान्छी नौमा पढ्दैछ।
तपाईँ आफू त प्रौढ कक्षा आउनु हुँदो रहेछ?
हजुर, त्यहाँ आउँदैछ।
गृह कार्य दिनुहुन्छ होला नि त बेला बेला त?
खासै होमवर्क त दिनुहुन्न सरले, तर पनि त्यो अब आफ्नो अलिकति याद गर्नुको लागि चाहिँ अब हेर्नुपर्ने र अलिकति गर्नुपर्ने चाहिँ हुन्छ।
तपाईँको घरमा डट, खाता, कपी, पेन्सिल कतिको खपत हुन्छ?
अहिले चाहिँ लगभग बल पेन, पेन्सिल गर्दाखेरि खाताले त लगभग पुग्छ, त्यति गर्दा 200 जति चाहिँ लाग्छ
महिनामा।
हजुर,
एकजनालाई?
एकजनालाई यो भनेको अब धागो सागो पार्छ, कहिले आफै पनि यसो भ्याउँदा त अब यताउति कामतिर गइन्छ, कहिले पारतिर गइन्छ, कहिले त्यही दामतिर झरिन्छ।
महिनाको सरदर 200 रुपियाँ हाराहारीको स्टेसनरी खर्च बेहोरिरहेका शरणार्थी धेरै छन् शिविरहरूमा। सहायता संस्थाले दिएको स्टेसनरीले मात्रै कहिले काहीँ नपुग्न सक्छ, त्यस्तोमा शरणार्थी आफैले पनि जोहो गर्दै आएका छन्। बेलडाङ्गी 1 शरणार्थी शिविर सेक्टर C3 छाप्रो नम्बर 77 की सन्चा सुब्बा।
दिएकोले त अब पुग्दैन, कपीहरूले चाहिँ पुग्थ्यो होइन, कपीहरू चाहिँ किन्नु पर्थेन, लेख्नेहरू चाहिँ किन्नु पर्थ्यो, स्टेसनरी सामान। पेनहरू महिनामा 2 चोटि सामान किनिन्थ्यो।
भनेको कति जति खर्च हो त्यो?
त्यो अब धेरको चलाइन्थेन, अब 10 रुपियाँ गोटाको चलाइन्थ्यो होइन, त्यही अब 10-20 रुपियाँ 25 रुपियाँ सामान खर्च हुन्थ्यो भने लेख्नेहरूमा चाहिँ एकदम लिमिट भएर चलाइन्थ्यो। अब जताभावी च्यातेर फ्याल्ने कुर्ने गर्थिन, मलाई चाहिँ पुग्थ्यो, अब अरूलाई चाहिँ गल्ती हुन्थ्यो होइन।
डट पेन्सिल किन्ने खर्च कसरी जुटाउनुहुन्थ्यो?
अब त्यो त अब कसरी जुटाउनु र बाबा आमालाई मागिन्थ्यो, अब बाबा आमा काम गर्नुहुन्थ्यो, त्यसै गर्दा बाहिर नै काम गर्नुहुन्थ्यो, कहिले कहाँ उतातिर गयो, अरू अरू के यस्तै मजदुर कामहरू, मजदुर भन्नाले यस्तो बिल्डिङ हुन्थ्यो काम गर्नु।
तपाईँ आफू चाहिँ त्यस्तो सामग्री किन्नका लागि, स्टेसनरीहरू किन्नका लागि कतै कहिले काम गर्न जानु पर्यो वा परेन, अथवा घरमै काम गरियो कि गरिएन?
कहिले काहीँ टोपी चाहिँ बुन्ने गर्यो, छुट्टीको बेलामा टोपीको तानाहरू बुनिन्थ्यो, त्यसले मदत चाहिँ गर्थ्यो।
शरणार्थी शिविरमा 1-2 वटा छाप्राको अन्तरमा खुद्रे पसल खोलेका छन् शरणार्थीले। बेलडाङ्गी र शनिश्चरे शरणार्थी शिविरमा यस्ता पसलको संख्या लगभग 170 छ। यी सबै पसलमा डट, कपी र पेन्सिल राखिएकै छ। सबै पसलको कारोबार हेर्दा चान्चुन दैनिक 10,000 रुपियाँको स्टेसनरी खपत भइरहेको छ। शनिश्चरे शरणार्थी शिविर सेक्टर D1 रहेको पसलका सञ्चालक जगबहादुर चामलिङ,
विशेष गरेर पेन्सिल इरेजरहरू चाहिँ नानीहरूले लाने गर्छ एभ्री मन्डे। इक्जामको टाइममा यो रेफिल र डट चाहिँ एकदम युज एन्ड थ्रो 5 रुपिसको चाहिँ 1-2 प्याकेट बिक्ने गर्छ। जस्तो आज इक्जाम थियो होइन, नानीहरूले 2-3 प्याकेट जति चाहिँ किनिसक्यो। स्टेसनरी 30-40 बिक्री हुन्छ। मेरो आफ्नै त छैन, तर दाईको छोराछोरीहरू छ पढ्ने, 11 पढ्छ होइन, कुनै 6-7 पढ्छन्, उनीहरूलाई किन्नै पर्छ। महिनामा 40-50 रुपियाँ डटहरूमा तिनीहरूले राम्ररी नै युज गर्छन्। कुन कति प्राय चाहिँ अब विशेष गरेर सानसानो नानीहरूलाई चाहिँ पेन्सिलहरू चाहिँ अब डेली जस्तै किन्नैपर्छ, उनीहरूलाई चाहिँ हराउँछन्। जति दिन स्कुलबाट दिए पनि तिनीहरूले त्यहाँ हराउने नै हो, घरबाट दिए पनि हराउने, त्यो एउटै लाई चाहिँ हामी काटेर दिन्छौँ, दुई तिन टुक्रा बनाएर अनि डेली त्यसलाई एक हप्ता पुर्याउने गर्छौँ। क्यारिटसले खासै गरी राम्ररी युज गरे भए त पुग्ने हो, तर अब उनीहरूले त्यो राम्ररी युज गर्दा मैले भनिहालेँ नि त, हामीले डेली उनीहरूलाई दिँदाखेरि पनि पुगिराखेको हुँदैन। एउटा पुऱ्याइदियो भने त्यही हराएर आउँछ, फेरि भोलि दियो त्यसरी नै हराइराखेको हुन्छ। लगभग जस्तो एकजना नानीले बराबर 100 जति चाहिँ जान्छ एक महिना, किनभने त्यो नानीले केयर गर्दैन होइन। तपाईँको नोटबुक पनि जुन क्यारेक्टर्सले दिएको नोटबुकहरू पनि अब आधा किन्दै दिएको हुन्छ, त्यसको कभर सर फाङफुङ भइहाल्छ भोलि होइन, फेरि अर्को माग्न थालिहाल्छन्। एउटाले नयाँ अलिकति त्यहाँ एजुकेटेड फ्यामिली छ भने त्यसलाई कभर सभर लाएर पढाइदिएको हुन्छ, उसले त्यही हेरेको हुन्छ, मलाई पनि त्यस्तै बनाइदिनु नि भने त्यो बनाइदियो, फेरि त्यसलाई चेताएर पङपुङ चेताएको हुन्छ, अनि अर्को नयाँ किन्नुपर्ने भइहाल्छ।
शरणार्थी शिविरभित्र मात्र होइन, शरणार्थीलाई लक्षित गरी शरणार्थी शिविर बाहिर पनि प्रशस्तै स्टेसनरी पसल खुलेका छन्। बेलडाँगी 2 र 3 शरणार्थी शिविर मुनतिरको बजारमा नरमाया खतिवडाले 1 लाख रुपियाँ लगानी गरेर खोल्नु भएको स्टेसनरी पसलमा दैनिक 3,000 रुपियाँ जतिको कारोबार हुन्छ।
किताब कपी छन्, यस्तो साना साना बलहरू, डट पेन, पेन्सिल, जोमेट्री बक्स, यस्तै यस्तै छन्, डिक्सनरीहरू, खाम।
स्टेसनरी आइटम मात्रै राख्नु भएको रहेछ पसलमा, कति बिक्छ दिनमा?
दिनमा त्यस्तो धेरै होइन, अलिक 2-3 हजार जति त्यस्तै बिक्छ।
अहिले भर्खर के सामान ल्याउनु भयो?
हजुर, सामान ल्याएको, अब त्यहाँदेखि के हेर्ने हुन्छ।
धेरै चाहिँ के बिक्छ?
धेरै कपी, पेन्सिल, डट पेन, त्यस्तै यस्तै।
ग्राहक त सबै शरणार्थी नै हुन् नि?
हजुर, शरणार्थी नै हुन्।
बिहान कतिखेर खोल्नुहुन्छ, बेलुका कतिखेर बन्द गर्नुहुन्छ?
बिहान 6:30 बजी, बेलुका 5-6 बजीतिर त्यस्तै।
2,000 को बिक्री भयो भने करिब कति जति नाफा हुन्छ?
त्यस्तो धेरै त हुँदैन होला, 200-300 त्यस्तै पनि त्यस्तै होला।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भूटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँका मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।